सारे तराज ए बी सी डी करके जमा करते जाएं तो आपको बिल्कुल आज के दौर की कहानी दिख जाएगी। अगला एतराज नबी पर, वकालु माली हाजर रसूल, और कहते हैं ये कैसा है रसूल, यानी रसूल ऐसे होते हैं, क्या करता है भाई ये बेचारा, या कुल ताम, खाना खाता है। ख्याल क्या था कि नबी वो हो जो खाए पिए ना, फरिश्ता हो, और जब हमें कहा जाए किसी काम पे कुछ तो हम कहते हैं नहीं जी वो तो फरिश्ते हैं, उनके साथ तो खाना पीना ही नहीं लगा हुआ, हमने तो 3 जमा 2 5 टाइम खाना पकाना भी तो होता है, हम कहाँ दीन सीख सकते हैं, हम कहाँ 5 वक्त की नमाज पढ़ सकते हैं। ये सोच कल भी थी आज भी है कि दीनदारों को एक कोने डाल दो और उनके घर खाना भी भेज दो, 3 वक्त मौलवी साहब का खाना ट्रे में लगाकर के जी इमाम साहब का खाना है आप खाएं बैठें, हम आपकी खिदमत करते हैं, आप हमें ना छेड़ें हम आपको नहीं छेड़ते, ताकि कल लोगों को कहे हाँ उनको क्या ज़रूरत है खाने पकाने की, उनको क्या ज़रूरत है कमाने की, उनको तो घर में खाना पहुँच जाता है। ये उस दौर में भी थी, और जब वो अल्लाह के नबी को खाते पीते, बल्कि वह यमशी फिल अस्वाक, बाजारों में चलना, सूख कहते हैं बाजार को, उसकी जमा अस्वाक है, कारोबार के लिए जाते थे, शॉपिंग तो नहीं करते थे। तो जब अल्लाह के नबी, और ख़ास तौर पर देखिए मक्की सूरत है तो मक्का में अल्लाह के नबी ताजिर थे, नबूवत के आगाज़ में आप कारोबार भी साथ करते ही रहे, वो तो फिर बाद में जब दिन ब दिन जिम्मेदारियाँ बढ़ती गई, मदीना में आए फिर आपका बैतुल माल से वजीफा मुख्य, क्योंकि आपके घर थे। तो ये मक्की सूरतों में जो यमशी फिल अस्वाक के नीचे लिख लीजिए कि आप कारोबार के लिए जाते थे, मत आप और मैं सोचें कि अच्छा शॉपिंग के लिए जाते थे और नहीं तो विंडो वॉचिंग के लिए जाते थे। कहते थे कि ये बाजारों में चलता फिरता क्यों है, अगर ये अल्लाह का बंदा रसूल होता तो खाता क्यों, ज़रूरत ही नहीं थी, खरीदो फरोख क्यों करता, लौला उनज़िला इलैहि मलक, क्यों नहीं उतारा गया इस पर कोई फरिश्ता, माहू नज़ीरा, जो इसके साथ डराने वाला होता। उन्होंने सुना हुआ था कि दुनियावी बादशाहों के साथ अर्दली होते हैं, जहाँ बादशाह गुजरे होते हटो रुको पीछे हो जाओ बाजो सलामत आगे रास्ते साफ़ हो रहे हैं, यूँ जैसे वो रास्ते साफ़ किए जाते हैं। वो अल्लाह के नबी को ये प्रोटोकॉल दिलाना चाहते थे कि बस जहाँ ये आए लोग के पीछे हो जाओ डर जो पीछे हो जाओ, अल्लाह के नबी आ गए, ताकि हम इस नबी की रिस्पेक्ट तो बहुत करें लेकिन इनको अपने जैसा इंसान ना समझें, इनके साथ गार्ड हो। दुनिया के अंदर सफीरों के साथ लोग हिफाजत के लिए आते हैं, बॉडी गार्ड्स होते हैं, तो ये अल्लाह का पैगंबर है, नौज़ बिल्ला, यानी कहने का व्यू सोचिए कि जैसे अल्लाह का एम्बेसडर है, अल्लाह का कासिद है, और ये अकेले ही आ गए, कोई ग्रुप ही नहीं है इसके साथ, कोई बहुत ज़्यादा लोग ही नहीं है, तो ये तो फिर नबी नहीं हुआ। चलिए इस पर भी अल्लाह ने कुछ नहीं कहा, तो अगला एतराज़, औ युल्का इलैहि कंज, या फिर इस पर कोई खजाना उतारा जाता। वो देखते थे कि दुनियावी जो बादशाह होते हैं और उनके साथी, उनके पास बहुत कुछ खजाने, सोने चांदियाँ भी होती थी, कंगन और चूड़ियाँ पहनते थे, बहुत कुछ होता था। कहते कि कोई खजाना उतरता, और तकुन लहू जन्नत याकुलु मिन्हा, या इसका कोई बाग होता जिसमें वो खाता पीता। देखिए कॉन्ट्राडिक्शन, देखिए जरा इन एतराजात में, पिछली आयत में इतराज़ क्या कर रहे हैं कि ये बाजारों में चलता फिरता क्यों, कमाता क्यों है, कमाएगा नहीं तो पैसे नहीं होंगे, भीख मांगेगा तुम खुश हो गए, मौलवी साहब हमारे टुकड़ों पे पल रहे हैं, वेरी गुड, हम उनको अपने इशारों पे नचाएंगे, खड़े हो जाओ खड़े हो गए, बैठ जाओ जो कहेंगे करेंगे। और यहाँ कह रहे हैं कि अच्छा जी इसका कोई बाग होता जिसमें से ये खुद खाता, मकसद ये है कि ये बेचारा मिट्टी के घर में क्यों रहता है, कोई इसका महल होता जिसमें बाग होते, जिसमें फल फूल लगे होते, बहुत फैंसी किस्म का घर होता। क्या सोच है, दुनियादारी की सोच है, बिल्कुल सूरह बनी इसराइल याद आ रही है इन आयतों को पढ़ते हुए। वकाल ज़ालिमून इन तत्तबियून इल्ला रजुलम मसहूरा, और इन ज़ालिमों ने तो ये तक कह दिया कि तुम तो एक सहर जदा आदमी की पैरवी कर रहे हो, यानी ये जो कहता है कि मेरे ऊपर फरिश्ता आता है इसमें कोई सच्चाई नहीं है, ये झूठ है और इसके ऊपर फरिश्ता कोई भी नहीं आता। ये जो लफ्ज़ है ना रजुलम मसहूरा, मसहूर का लफ्ज़ सहर से है, सहर कहते हैं जादू को। अरबों में किसी शख्स को मशहूर कहने के 3 वजूहात होती थी। नंबर 1, इस पर जिन्नों का साया, जैसे हम कहते हैं ना जिन पड़ गए, तो अल्लाह के नबी के पास जो वही आती थी ना उसको ये शैतान का ना तसव्वुर करते थे। दूसरी वजह होती थी उनका मिथ क्या था कि जो शख्स हमारे माबूदों को बुरा भला कहता है ना तो उनको बुतों की मार पड़ जाती है ना उस बेला, तो वो मशहूर हो जाता है, ठीक है। और तीसरा लफ्ज़ मशहूर कहते थे उस शख्स के लिए जिस पर वाकई किसी ने जादू किया हो। नबी सल्लल्लाहु अलैहि वसल्लम पर जो इतराजात बरा इतराजात है ऊपर जो हम पढ़ रहे हैं उसके अंदर अब दीवानगी की बात करके उनको समझ नहीं आ रही थी कि इस शख्स का मसला क्या है। या तो किसी जिन की मार है, या हमारे बुतों को बुरा कहता है तो उन्होंने इसको बुरा कह दिया, और या फिर यह किस पे किसी ने जादू कर दिया। सूरह शुरा 27 में और सूरह बनी इसराइल में भी यही बातें आती हैं कि ये लोग अल्लाह के नबियों पर एतराज़ बराए एतराज़ करते हैं, और सच ये है कि आज भी लोग दीन वाले को साहिर ही कहते हैं। अल्लाह के नबी की ज़ुबान से जो कलाम सुनते थे उसका असर बहुत था, और हक का असर होता है, ये आप माने ना माने। जब अल्लाह के नबी का कलाम अरबों ने सुना, ख़ास तौर पर आप देखिए हज़रत उमर ने सुना, और इसी तरह उनके बड़े बड़े सरदार रातों को छुप छुप के अल्लाह के नबी की ज़ुबान से कुरान सुनते थे, तो वो कुरान दिलों पर असर करता था। तो कहते थे ये हम पे जादू कर देते हैं, ये हिप्नोटाइज कर देते हैं, ये तो मसहूर कर देते हैं। और आप नोट कीजिएगा कि उनके एतराज़ पे एतराज़ आ रहे हैं और अल्लाह ताला उनमें से किसी का कोई जवाब नहीं दे रहे, बल्कि हैरत का इजहार करते हैं कि उनजुर कई फदर अबूल कलम साल, ज़रा देखिए तो सही या आपके बारे में क्या क्या मिसालें घड़ते हैं। यानी मजाक का एक अंदाज़ लगता है कि देखिए ज़रा इनको समझ ही नहीं आ रहा कि आपके साथ मसला क्या है। असल बात यह कि फदल फला यस्ततीउ नसबीला, ये खुद गुमराह हो गए हैं और अब ये सीधे रास्ते पे नहीं आने वाले, ये ज़िद पे अड़ गए हैं, अब इनके राह रास्त पर आने का कोई मौका नहीं। ज़हन में रखिएगा कि ये सूरत मक्की दौर के दरमियानी 4 सालों में नाजिल होने वाली सूरतों में से है, और मक्का का जो दरमियानी दौर था ना 4 सालों वाला, अगर आप मुसहफ की तरतीब में देखें ना तो 7वीं यानी आखिरी मंजिल तक ये सूरतें चलती आएंगी बीच बीच में, और हम इन सब को पढ़ते हुए देखेंगे कि ये सारी चीज़ें अल्लाह के नबी की ज़िंदगी में उनके सामने कही जाती थी। आज मुझे और आपको कोई कुछ कह दे दीन के नाम पे तो क्या बड़ी बात हो गई। इतने पूरे जिक्र का, यानी ये जो बात अभी तक हमने पढ़ी है इसको सुनकर जो मेरे जहन में एक तसव्वुर बनता है वो ये है कि दीन की बात करने वाले को बातें सुननी पड़ेंगी। वो लोगों को समझ ही नहीं आता उसका थीम क्या है, उसका मोटिव क्या है, उसका मिशन क्या है, वो करना क्या चाहता है, उनको समझ नहीं आती थी कि आखिर ये चाहता क्या है, ये हमें बनाना क्या चाहता है। तो अल्हम्दुलिल्लाह हमने सूरत नूर में पढ़ लिया कि कुरान हमें 3 काम सिखाता है, अल्लाह के बन जाओ, दूसरों को अल्लाह का बनाने की कोशिश करो, और उस दीन को अपने ऊपर नाफिज कर लो। ये बात जो सहाबा के अंदर वो देखते थे, अल्लाह के नबी के अंदर देखते थे, तो वो कहते थे दीवाने हो गए, वक्त के अपोजिट रुख पे चल रहे हैं, दिस एंड दैट। तो अगली आयतों में देखिएगा तबारक अल्लज़ी जअला लका खैरम मिन ज़ालिक, पीछे उनके एतराज़ात थे, अब अल्लाह के नबी को तसलियाँ दी जा रही हैं। आप अपने ऊपर लेके सोचें, आपके ख़ानदान की हर औरत आपके बारे में यही 8-10 बातें करें जो अभी तक हमने 9 आयतों में पढ़ी, आखिर एक दिन आप बैठ के क्या सोचेंगी, वाकई में लगता है कि अजीब ही हो गई हूँ, लगता है मैंने कोई इम्पॉसिबल चीज़ करनी शुरू कर दी है, लगता है मैं गलत ही चली गई हूँ, पता नहीं पता मेरे तो शौहर ही अब मुझे छोड़ देंगे, मुझे लगता है कि कुछ साल पर मेरा दिमाग ख़राब हो जाएगा। यकीन करें दूसरे का बार बार हमें झुटलाना हमें खुद पे शक डाल देता है कि क्या बात है। तो आप देखिएगा इतनी प्यारी तसल्लियाँ आ गई अल्लाह ताला की तरफ से, बिल्कुल आप देखिए कि आज का सबक कहानी है, अल्लाह की अपने नबी के साथ बातचीत है कि तबारक अल्लज़ी जअला लका खैरम मिन ज़ालिक, बड़ी ही बाबरकत है वो हस्ती जो अगर चाहे तो आपके लिए इनसे कहीं बेहतर चीज़ें बना दें। यानी ये तो जिन चीज़ों की बातें कर रहे हैं ना कि आपके पास महल क्यों नहीं और आपके पास खजूरों का और अंगूरों का बाग क्यों नहीं, तो अल्लाह तो आपको इससे बहुत ज़्यादा चीज़ें दे सकता है ना। जैसे आप पढ़ेंगे सूरत कौसर, जब अल्लाह के नबी के बेटे का इंतकाल हुआ तो मक्का वालों ने खुशियां मनाई और मशहूर कर दिया कि इनकी तो नस्ल ही कटी हुई है, तो आप उदास रहने लगे कि शायद मेरा नाम ही खत्म हो जाएगा आगे। तो वह क्यों फिक्र करते हो, इन्ना तईना कल कौसर फसल लीली रब्बिक वनहर इन नशानिया का होल अबतर, कि लोगों को तो बेटों पर मान है, उनके तो बेटों के साथ नाम चलते हैं, आपको तो हमने हौज़े कौसर दे दिया कि जन्नत तक जाने तक उस हौज़े कौसर से लोग फ़ायदा उठाते रहेंगे। तो याद रखिए ये वो तसल्लियाँ हैं जो सिर्फ नबी को नहीं हर उस बंदे को अल्लाह देता है जो अल्लाह के लिए अल्लाह के रास्ते में निकलता है। अल्लाह कहते हैं हम आपको इससे बेहतर दे सकते हैं, क्या बड़ी बात है, काफरों को अल्लाह ने इतना दिया तो आपको हम नहीं दे सकते, लेकिन अभी वक्ती तौर पर आपको इस हालात में क्यों रखा है, تاکہ لوگ اس دنیا سے ہٹ کر آخرت کے فائدوں کو دیکھیں. جنات ان تجری من تحتها الانہار, ایسے باغات جن کے نیچے نہریں بہتی ہوں. ویجعل لك قصورا, اور آپ کے لیے محلہ تعمیر کر دے. اب آپ اس آیت کو ہائی لائٹ کریں. قرآن پاک میں کئی جگہ ہی آتی ہے نا بات. اگر آپ سے کوئی سوال پوچھے قرآن کی وہ کون سی آیت ہے کہ جو جنت کے محلات اور باغوں کی نہیں, دنیا کی نہروں اور دنیا کے محلات کی ہے, تو وہی آیت ہے. یعنی ٹیکسٹ کے اعتبار سے دیکھیے تو یہاں اللہ کے نبی کو جنت کی نہروں کی اور محلات کی خبر نہیں دی گئی اس دنیا میں. اور حقیقت ہے جو رب جنت کے لیے یہ سب کچھ تیار کر کے رکھا ہوا ہے, تو کیا اس میں سے ایک سیمپل کے طور پہ دنیا میں اللہ کے نبی کو نہیں دے سکتے تھے؟ دے سکتے تھے نا. تو اللہ کہہ رہے ہیں آئی کین ڈو دس. یہ ایک باغ کی بات کرتے ہیں, ہم تو کئی باغات آپ کے لیے لگا دیں, ایک محل نہیں بہت سارے محلات لگا دیں, لیکن ہوگا کیا؟ پھر بھی نہیں مانیں گے. بل کذبوا بالساعۃ, اصل بات یہ کہ ان لوگوں نے قیامت کو جھٹلا دیا ہے. واتتنا لمن کذب بالساعۃ سعیرا, اور ہم نے تیار کر دیا ہر اس شخص کے لیے جو قیامت کو جھٹلاتا ہے بھڑکتی ہوئی آگ کو. یعنی ان کا نصیب کھوٹا ہو گیا, ان کے نصیب میں صرف جھٹلانا ہے, اور جھٹلانے والوں کے نصیب میں تو بس آگ ہے. اور وہ آگ اور جہنم کیسی ہے؟ آپ ذرا تصور کی آنکھ سے اس آیت کو پڑھیے, بلکہ اس سے اگلی دو تین آیتوں کو بالکل امیجن کریں. اذا رأتهم من مکان بعید, جب وہ دور سے ان کو دیکھے گی. کون؟ جہنم. رأت تا مؤنث کی ہوتی ہے, لفظ ہوتا ہے را, اسے ایک مرد نے دیکھا, تو رأت اسے ایک عورت نے دیکھا. تو جہنم کے نام عربی زبان میں مؤنث ہوتے ہیں, مؤنث سمائی ہیں, یعنی عربوں نے اپنے باپ دادا سے یہ مؤنث میں سنے تھے. تو گویا کہ وہ جہنم ان کو دور سے دیکھے گی. سمیعوا لہا, پھر وہ سنیں گے اس کا. اب سننے کا فعل کون کر رہا ہے؟ جہنم سنیں گے یا وہ سنیں گے؟ لوگ سنیں, کیونکہ سمیعوا ہے. اگر اس میں بھی تا ہوتی تو پھر یہ ہوتا کہ وہ جہنم سنیں گی. ٹھیک ہے, تو جتنا لفظوں کے اندر ڈوبیں گے آپ کو انشاءاللہ خود بخود یہ فرق ملتے جائیں گے. وہ سنیں گے لہا, اس کا تغیدن, غیظ کے ساتھ جوش مارنا. لفظ غیظ اس کا روٹ ہے, غین جادواد. جوش آتا ہے نا کھانے میں, پانی بھی ابلتا ہے تو آوازیں پیدا ہوتی ہیں, جیسے پھنکارنا. وہ ظفیرہ, اور اس کی پھنکار کو جوش آتا ہے. جب جہنم بہت تیز گرم ہوگی تو وہ چیخے گی, چلائے گی. اور روایات میں جہنم کی یہ کیفیات ہمیں ملتی ہیں کہ جہنم اتنی گرم ہے کہ جہنم کے کچھ حصے نے دوسرے حصے کو کھانا شروع کر دیا. یہاں تک آتا ہے کہ جہنم روز اپنا کھانا مانگتی ہے کیونکہ خالی جل رہی ہے, لیکن اللہ نے اس کو بھوکا رکھا ہوا. قیامت کے میدان میں جب جہنم کو لایا جائے گا تو 70,000 نکیلیں ڈالی ہوں گی, اور وہ بھوکی ہوگی, اور اس کو باندھا رکھا جائے گا, اور اس کی گردن نکلے گی جیسے مرغی کی گردن ہے. پھر وہ میدان حشر میں سے چن چن کے لوگوں کو کھائے گی. تد امن ادبرا وتولا, وہ پکارے گی ہر اس کو جس نے منہ پھیرا, اور تد امن ادبرا وتولا, جس نے پوچھ پھیری اور منہ پھیر کے چلا گیا, جس نے دین کو پسے پوچھ ڈال دیا, لیز پرائرٹی کر دیا. جہنم قیامت کے دن اس کو چن چن کے کھائے گی. یہاں تک روایات میں آتا ہے کہ جہنم کی گردن ہے, بعض جگہ تو زبان ہوگی. اب یہ کیسے ہوگا؟ ہمارا ایمان ہے کہ ہوگا. اللہ نے یہاں کوئی ہمیں افسانوی باتیں کر کے کوئی امپریس کرنے کی کوشش نہیں کی, ریئلٹی میں یہ ہوگا. آیات ہے کہ اگر اس کو بغیر نکیلیں ڈالے لایا جائے تو وہ بد کے ساتھ نیک لوگوں کو بھی کھا جائے, اتنی بھوکی ہے. سورہ قاف میں ہم پڑھیں گے حلم تلاتی, اللہ تعالیٰ جب جہنمیوں کو جہنم میں ڈالیں گے تو پوچھے گا کیا تو بھر گئی؟ تو کہے گی حل مم مزید, اور بھی ہیں تو لے آؤ. جیسے بھوک لگی ہے تو ہم کہتے ہیں اور بھی لے آؤ, اور بھی کھا لیں گے. اور ٹھیک ہے, کھاتی جائے گی, کھاتی جائے گی, اور جوش مارے گی. ایسے لگتا ہے کہ جہنم ان بدکاروں پر دانت پیس رہی ہے, اور غصے کے مارے بل کھا رہی ہے, شور مچا رہی ہے. کب ان کافروں کو نوالا بناؤں؟ کب ان ظالموں سے میں انتقام لوں؟ سورت ملک میں بھی آتا ہے نا کہ دور سے اس کی آوازیں سنیں گے, اور وہ بھڑک رہی ہوگی, جوش مار رہی ہوگی. ابن ابی حاتم میں کہ اللہ کے نبی نے فرمایا, جو شخص میرا نام لے کر میرے ذمے وہ بات کہے جو میں نے نہ کہی ہو. یہ غور سے سنیے. اور جب کسی کو کوئی میسج فارورڈ کرتے ہیں نا, واٹس ایپ پہ یا وائبر پہ یا ای میل میں, اس حدیث کو یاد رکھیے کہ جو شخص میرے ذمے وہ بات کہے جو میں نے نہیں کہی, یعنی خود سے بس کہہ دیا حدیث ہے تو ٹھیک ہے. اور جو شخص اپنے ماں باپ کے سوا دوسروں کو اپنا ماں باپ کہے, یعنی نسبت ہی بدل لے, اپنے آقا کے سوا اور کی طرف اپنی غلامی کی نسبت کرے, وہ جہنم کی دونوں آنکھوں کے درمیان اپنا ٹھکانہ بنا لے. لوگوں نے کہا, یا رسول اللہ, کیا جہنم کی بھی آنکھیں ہیں؟ آپ نے فرمایا, ہاں, کیا تم نے اللہ کے کلام کی آیت نہیں سنی کہ اذا رأتهم من مکان بعید, کہ جب وہ دیکھے گی ان کو دور کے مقام سے. یہی آیت جم پڑھ رہے ہیں. ایک مرتبہ عبداللہ بن مسعود حضرت ربی کو ساتھ لیے ہوئے کہیں جا رہے تھے. راستے میں لوہار کی دکان آئی. لوہار سمجھتے ہیں, آئرن سمتھ. آپ وہاں ٹھہر گئے اور لوہا جو آگ میں تپایا جا رہا تھا اسے دیکھنے لگے. حضرت ربی کا تو برا حال ہو گیا, عذاب الہی کا نقشہ آنکھوں تلے پھر گیا. قریب تھا کہ بے ہوش ہو کر گر پڑے. اس کے بعد آپ فرات کے کنارے گئے. وہاں آپ نے تنور کو دیکھا کہ اس کے بیچ میں آگ شعلے مار رہی ہے. بے ساختہ آپ کی زبان سے یہ آیت نکل گئی جو میں اور آپ اس وقت سن رہے ہیں. اور اسے سنتے ہی حضرت ربی بے ہوش ہو کر گر پڑے. چارپائی پر ڈال کر آپ کو گھر پہنچایا گیا. صبح سے لے کر دوپہر تک حضرت عبداللہ رضی اللہ عنہ ان کے پاس بیٹھے رہے اور ان کا دل ٹھیک کرتے رہے, نچارہ جوئی کرتے رہے, ان کو تسلیاں دیتے رہے, لیکن حضرت ربی کو ہوش نہ آیا. ہم کتنے آرام سے لہکتے لہکتے پڑ جاتے ہیں, یادتے جہنم جوش مارے گی. اور میں نے جو ذکر کیا تھا آپ کو, ہم گلاس فیکٹری میں گئے تھے پچھلے مہینے, مجھے وہ منظر یاد آ رہا ہے. اتنے تیز شعلے تھے کہ لگ رہا تھا کہ غلطی سے بھی اگر انگلی بھی لگ گئی اس بندے کی تو انگلی کے پڑھچے اڑ جائیں گے, جو چند سیکنڈ میں ایسے وہ سلیکون کو جلا کے راکھ کر رہی تھی. حضرت ابن عباس کہتے ہیں کہ جب جہنمی کو جہنم کی طرف گھسیٹا جائے گا, امیجن کریں, تو جہنم چیخے گی اور ایک ایسی جھرجھری لے گی کہ کل اہل محشر خوف زدہ ہو جائیں گے. پوری جہنم کے جھرجھری لینے سے سب کو اس کا اثر محسوس ہوگا. روایت میں کہ بعض لوگوں کو جب دوزخ کی طرف لے چلیں گے تو دوزخ سمٹ جائے گی. اللہ مالک و رحمان اس سے پوچھے گا, یہ کیا بات ہے؟ وہ جواب دے گی کہ اللہ, یہ تو اپنی دعاؤں میں تجھ سے جہنم سے پناہ مانگا کرتا تھا. اللہ اجرنی من النار, آج بھی پناہ مانگ رہا ہے. اللہ تعالیٰ کو رحم آ جائے گا, حکم ہوگا اسے چھوڑ دو. کچھ اور لوگوں کو لے چلیں گے, وہ بھی کہیں گے کہ پروردگار, ہمارا گمان تو تیری نسبت یہ تھا. اللہ تعالیٰ فرمائے گا, پھر تم کیا سمجھ رہے تھے؟ یہ کہیں گے کہ یہی کہ تیری رحمت ہمیں چھپا لے گی, تیرا کرم ہمارے شامل حال ہوگا, تیری وسیع رحمت ہمیں اپنے دامن میں لے لے گی. اللہ تعالیٰ ان کی بھی آرزو پوری کرے گا اور حکم دے گا کہ میرے ان بندوں کو چھوڑ دو. اتنے میں کچھ اور لوگ گھسکتے ہوئے آئیں گے اور انہیں دیکھتے ہی جہنم ان کی طرف شور مچاتی بھی بڑھے گی اور اس طرح جھرجھری لے گی کہ تمام مجمع مخشر خوف زدہ ہو کر رہ جائے گا. یعنی کچھ لوگ آئیں گے تو جہنم ان کی سفارش کرے گی کہ ان کو نہ بھیج تو چھوڑ دیا جائے گا, لیکن کچھ جب آئیں گے تو ان کو دیکھ کر جہنم بھی کھل جائے گی کہ آ جاؤ. حضرت عبید بن عمیر فرماتے ہیں کہ جب جہنم مارے غصے کے تھر تھرائے گی اور شور و غل اور چیخ و پکار اور جوش و خروش شروع کرے گی, اس وقت تمام مقرب فرشتے اور ذی رتبہ انبیاء کانپنے لگیں گے, یہاں تک کہ خلیل اللہ حضرت ابراہیم بھی اپنے گھٹنوں کے بل گر پڑیں گے اور کہنے لگیں گے, اے اللہ, میں آج صرف تجھ سے اپنی جان کا بچاؤ چاہتا ہوں اور کچھ نہیں مانگتا. اور آگے کیا ہونے والا ہے اگلی آیت بھی سن لیجیے. وَإِذَا أُلْقُوا مِنْهَا مَكَانًا ضَيِّقًا, اور جب وہ ڈالے جائیں گے تنگ جگہ میں, مُقَرَّنِينَ دَعَوْا هُنَالِكَ ثُبُورًا, زنجیروں میں جکڑے ہوئے, تو اس وقت وہ موت کو پکاریں گے. یہاں سے پتہ چلتا ہے نا جہنم تنگ ہے, اس کا دروازہ ایسا کھلا نہیں ہے کہ ویلکم, جیسے کسی ایسے لگتا ہے کہ سرنگ میں گھسیڑا جا رہا ہے کسی کو. اس طرح ان کو جہنم میں تنگ و تاریک مکان میں ٹھونسا جائے گا جیسے بھالا کسی سوراخ میں, تنگ سی جگہ ہوتی ہے نا, وہاں ڈالا جاتا ہے. جب اللہ کے نبی سے لوگوں نے اس کے بارے میں سوال کیا, لوگوں نے پوچھا, اللہ کے نبی, یہ تنگ جگہ سے کیا مراد ہے, مکان ضیقاً؟ ایسے لگتا ہے کہ یہ آوازیں اس وقت ضروری تھیں ہمیں جہنم کا منظر دکھانے کے لیے. لوگوں نے پوچھا, اللہ کے نبی, یہ تنگ جگہ میں کیسے جائیں گے؟ تو آپ نے فرمایا کہ جیسے کیل دیوار میں بمشکل گاڑی جاتی ہے، اسی طرح دوستیوں کو ٹھونسا جائے گا. تصور کریں، کیل دیوار میں جب ڈالا جاتا ہے ایسے ہی تو نہیں چلا جاتا نا، کہتے ہیں جس طرح کیل دیوار میں ڈالے تو ٹھونستے ہیں نا، اس طرح مقرنین قید کیے ہوئے ڈالے جائیں گے. اب دیکھیں کتنی سی آواز بھی ہم سے برداشت نہیں ہو رہی نا، تو جہنم میں تو شور بہت ہوگا. تغیوں ظفیرہ، تو جب لوگوں نے اللہ کے نبی سے کہا کہ اللہ کے نبی یہ تنگ جگہ میں ڈالنے سے کیا مراد ہے، تو کہا کہ جس طرح کیل کو دیوار میں ٹھونسا جاتا ہے اس طرح جہنمیوں کو جہنم میں ٹھونسا جائے گا. کتنی تکلیف ہوگی آپ سوچیں، کیل کی اگر زبان ہو تو وہ تو چیخ اٹھے نا کہ میرے اوپر ہتھوڑے بھی برس رہے ہو، اور جگہ پہ ہتھوڑوں کے برسانے کی بات بھی آتی ہے. اس وقت یہ خوب جکڑے ہوں گے، بال بال بندھا ہوگا، وہاں وہ موت کو، فوت کو، اور ہلاکت کو، اور حسرت کو پکاریں گے. اور ان سے کہا جائے گا، آج ایک موت کو کیوں پکارتے ہو، سینکڑوں موتوں کو کیوں نہیں پکارتے؟ داؤ ہنالکا سہورا، وہاں وہ موت کو پکاریں گے کہ اللہ موت ہی آ جائے. تو کہا جائے گا، لا تدل یوم سبورا واحدا، آج صرف ایک ہی موت کو نہ پکارو، بلکہ ودو سبورا کثیرا، بلکہ بہت ساری موتوں کو پکارو. مطلب پتہ کیا، کہ موت کوئی نہیں آنی، ایک نہیں سو بھی پکار لو، مسلسل بھی مانگ لو، تمہیں نہیں آنی. اب تمہیں مسلسل جینا ہے، عذاب سہنا پڑے گا، عذاب کی شدت میں نہ کمی ہوگی اور نہ موت تمہیں ہٹائے گی، یہ سب ہو کے رہے گا تمہارے ساتھ. پھر حسرت ہوگی، پھر افسوس ہوگی. مسند احمد میں آتا ہے، سب سے پہلے ابلیس کو جہنمی لباس پہنایا جائے گا، یہ اسے پیشانی پر رکھ کر پیچھے سے گھسیٹتا ہوا اپنی ذریت کو پیچھے لگائے ہوئے موت اور ہلاکت کو پکارتا ہوا دوڑتا پھرے گا. اس کے ساتھ اس کی اولاد بھی سب حسرت و افسوس، موت و غارت کو پکار رہی ہوگی. اس وقت ان سے کہا جائے گا، صبور سے مراد موت اور ہلاکت وغیرہ، یعنی کہ اب نہ پکارو ایک کو، بہت ساری موتوں کو پکارو. مجھے بتائیے کہ یہ انجام سچ ہے کہ جھوٹ؟ ہم کہاں پڑھ رہے ہیں؟ قرآن میں. قرآن کیا ہے؟ نزل الفرقان علی عبده لیکون للعالمین نذیرا. آپ اور میں تو ترجمے کر کے پڑھ رہے ہیں نا، آپ سوچئے کیا مکہ والوں کو یہ آیتیں سمجھ نہیں آتی تھیں؟ جتنی اچھی قرآن کی تفسیر اور آیتیں مکہ والوں کو سمجھ آتی تھی، اتنی آج مجھے اردو پڑھنے والوں کو آپ کو نہیں آتی، مجھے اور آپ کو نہیں آتی جو اردو بولتے ہیں. اس کے باوجود دیکھیں ڈھٹائی، نصیب کی بات ہے نا. اللہ تعالیٰ اب ان کو افسوس دلائیں گے کہ یہ انجام اچھا ہے، یا قل ذالک خیر، یہ بتائیے کیا یہ انجام بہتر ہے، ام جنت الخلد اللتی وعد المتقون، یا وہ جنت جس کا وعدہ متقی بندوں سے کیا گیا. کانت لہم جزاؤں و مسیرا، ہوگی یہ ان کے لیے بدلہ اور لوٹنے کی جگہ، یہ ان کے اعمال کا بدلہ اور ان کے سفر کی آخری منزل ہوگی. کیا بتایا جا رہا ہے؟ میں نے اس آیت کو پڑھا تو مجھے ایسے لگا کہ کانت یہ تھی تمہاری، لیکن انہوں نے جہنم لے لی. حدیث میں آتا ہے کہ ہر ایک کا ایک گھر جنت میں اور ایک جہنم میں، اور جو جنت میں چلا جاتا ہے اس کا جہنم کا گھر خالی ہو جاتا ہے، اور اس کا اپوزٹ بھی آپ کو یہ حدیث سنائی ہوئی ہے. تو اصل میں تمہارے لیے اللہ نے تو جنت بنائی ہوئی تھی، تم نے اس کو کسی قابل ہی نہیں سمجھا، تمہیں اس کے تقاضے مشکل لگے، تم نے اس کو پیچھے ڈال دیا، تو اب بھگتو، اب انجام بھگت لو. تمہیں کیسی لگ رہی ہے یہ جنت؟ تم اس کو ماننا چاہتے ہو تو 100 دفعہ مانو، نہیں مان سکتے تو تمہاری مرضی، لیکن آج تمہارا ٹھکانہ بدل گیا. وہاں جو جائیں گے ان کا کیا حال ہوگا؟ لہم فیہا ما یشاؤون خالدین، ان کے لیے وہاں ہوگا جو کچھ وہ چاہیں گے ہمیشہ کے لیے. لفظ خالدین کی یہاں ضرورت نہیں تھی، اتنا ہی کافی تھا، لہم فیہا ما یشاؤون، ان کے لیے وہی سب کچھ ہے جو وہ چاہیں گے. لیکن جب من چاہی چیزیں مل جاتی ہیں نا، تو اگلا غم دل کو لگتا ہے کب تک؟ تو فرمایا یہ خالدین، ہمیشہ کے لیے. اچھا یقین نہیں آ رہا؟ تو کہا کان علی ربک وعدا مسئولا، یہ آپ کے رب کے ذمہ ایک واجب الادا وعدہ. مسئول کا معنی پتہ کیا ہے؟ کلیم ایبل، جس کا تم سوال کر سکتے ہو. کل تمہیں نہ ملی نا وہ جنت، وہاں جا کے کلیم فارم فل کر دینا کہ اللہ جی آپ نے تو کہا تھا کہ میں یہ جنت دوں گا، تو دی کیوں نہیں ہے؟ اللہ نے دینا ہے تم کو، دعا کیجئے اللہ میں اس جنت کے قابل کر دے، اس کے کام کرنے والا بنا دے. وَيَوْمَ يَخْشُرُهُمْ وَمَا يَعْبُدُونَ مِن دُونِ اللَّهِ، پھر جس دن وہ جمع کرے گا ان کو जिन्होंने अल्लाह के सिवा किसी और को पूजा भी और उनको भी जिनको पूजा। फयकूलू, फिर फरमाएगा, आ अंतुम अदलल तुम इबादी हाउलाई, क्या तुमने मेरे इन बंदों को गुमराह किया था? अम हुम दल्लुसबील, या ये खुद ही गुमराह हो गए थे? किसको कौन पूछ रहा? यानी अल्लाह ताला वो बुत या वो उनके बुजुर्ग जिनके नाम लेकर ये भटके थे उनको पूछेगा, ये बताओ तुम कह के गए थे कि हमारी इबादत करो, हमारे नाम के चढ़ावे चढ़ाओ, हमारी कब्रें बनाओ, हमें पूजो, क्या तुमने कहा था? ये खुद ही भटके हुए थे। अब ये कौन से लोग हैं? पीछे बात हो चुकी है ना कि जिनको पूजा जाता है वो दो तीन किस्म के होते हैं, उनमें एक नेक किस्म के लोग भी होते हैं जिन्होंने अपनी ज़िंदगी सारी तौहीद के प्रचार में गुजारी, लेकिन लोगों ने बाद में उनको बड़ा बना दिया। तो वो कहेंगे, कालू सुबहानका, पाक है तू अल्लाह, माँ का ना यम बगीलना, हमें ये लायक नहीं था, इट डजेंट सूट्स अस, ये हमें सूट नहीं करता था, क्या नतखिज़ मिन दूनिका मिन औलिया, कि हम बनाते तेरे सिवा कोई और दोस्त और मददगार। वला कीमत तहम, फिर भटके ये क्यों? क्योंकि तू नहीं तो इनको माल दे दिया, वाबाअहुम, और इनके बाप दादों को भी, हत्ता नसु ज़िक्र, यहाँ तक कि ये तेरी याद को भूल गए, वकानो कौमम बूरा, ये तो हलाक होने वाली कौम थी। क्या पता चला कि जब दो तीन जनरेशंस में दौलत रहती है, जिसका कहते हैं ना जद्दी पुश्ती खाते पीते, तो शिर्क शुरू हो जाता है। वजह सब जाहिर है, ना कभी बुरे दिन देखे, ना किसी की ज़रूरत पड़ी, उनको अल्लाह की ज़रूरत ही नहीं महसूस होती ज़िंदगी में। वो सोचते हैं हम तो बचपन से खाते आ रहे हैं, हम तो मुंह में सोने का चमचा लेकर पैदा हुए थे, तो कौन अल्लाह और कौन खुदा और कौन, छोड़ो हम नहीं जानते ये कौन और किस तरह की बातें, लिहाजा जब दुनिया इतनी बड़ी तो नस्ल तेरी याद को ही भूल गए। फ़कत कज़्ज़बू कुम बिमा तक़ूलून, बस बेशक झुटला दिया उन्होंने तुमको इस मामले में जो तुम कहते हो। फमा तस्ततियो न सरफा, बस अब तो तुम अजाब को न फेर सकते हो, वला नसर, और ना इनकी मदद कर सकते हो। वमई असलिम मिनकुम नुज़िक़हु अज़ाबन कबीरा, और जो जुल्म करेगा तुम में से हम उसको बहुत बड़ा अजाब चखाएंगे। यहाँ जुल्म से मुराद शिर्क है। यहाँ तक आप देखिए जितनी बात हुई, ये तौहीद के खिलाफ ज़िंदगी बसर करने वाले। पता क्या चला कि जहन्नुम में जो लोग जाएंगे उनमें पहला गिरोह तौहीद से हटने पे, शिर्क वाले, खुद भी दौलतिए नौ दौलतिए, जिन्होंने मालो दौलत में पढ़कर अल्लाह ताला की बात जो थी उसको बुला दिया, और नतीजा क्या निकला कि जहन्नुम में डाले जाएंगे। अब सूरत के शुरू में इतराज़ था इन पे, इन्होंने इतराज़ किया था अल्लाह के नबी के कि ये कैसा नबी है जो खाता पीता है, तो अल्लाह अब उसके बाद दिफा करते हैं। सूरत के शुरू में आपको कहा था ना कि अल्लाह के नबी पर एतराज़ात और उनका जवाब, तो जवाब है आयत 20 में, वमा अरसलना क़ब्लक मिनल मुरसलीन, हमने आपसे पहले भी जितने मुरसलीन भेजे, इल्ला इन्नहुम लयाकुलूना अत्ताम, वो सब खाना खाते थे, कोई ऐब नहीं है खाना खाना, वयमशूना फिल असवाक, और वो बाजारों में भी जाते थे, मेहनत करते थे, मजदूरियाँ करते थे, कारोबार करते थे, तजारत करते थे, कोई बुरी बात नहीं। तो अगर आप कर रहे हैं तो कोई बुरा काम नहीं कर रहे, गोया के अल्लाह के नबी की तरफ से अल्लाह ताला ने दिफा कर दिया। लिहाजा अब क्या इलाज है इनका और तुम्हारा? वजालना बादकुम लिबादिन फित, हमने तुम में से बास को बास के लिए फितना बना दिया, असल बात यह आजमाइश बना दी। कुछ रिश्ते आजमाइश होते हैं, कुछ दोस्तियां आजमाइश होती हैं, कुछ बच्चे भी आजमाइश होते हैं, कभी शौहर बीवी के लिए और बीवी शौहर के लिए आजमाइश होते हैं, ये नसीब की बातें, ज़िंदगी इधर ही अब गुजरनी है, बस आजमाइश बन गई है। करो क्या? अतस्बिरून, क्या तुम सब्र करते हो? यहाँ देखा जाए टेक्स्ट में तो मुसलमानों को समझाया जा रहा है, ये बातें करते ही रहेंगे तुम्हारे नबी के खिलाफ, कुरान के खिलाफ, क्योंकि कुफर इस्लाम के लिए फितना है, काफिर मुसलमान के लिए फितना है, तुम उनके लिए फितना हो, तो बस एक इलाज है कि सब्र करो, और सब्र से फिर यहाँ मुराद है अपने दीन पे जम जाओ। रह गए तुम्हारे हालात, तुम्हारे दिल पे क्या गुजरती है, तुम कितना रो के सोते हो, कितना दुखते हो किसी की बात से तानने से जलते हुए, तो वकाना रब्बुका बसीरा, है तेरा रब देखने वाला। एक दफ़ा एक बहू ने बहुत ही तकलीफ़ के साथ अपने ससुराल वालों की कोई ऐसी बात बताई जो वाकई जेन्युइन लग रही थी, लेकिन जब मैंने उनकी बात सुनी तो मुझे ऐसे लगा कि इसका हल कोई नहीं है इनके पास, तो मैंने उनको यही आयत बताई थी। अब आपके इस कब्जे का कुछ हो गई, चेंज नहीं कर सकती, कर नहीं है, अब बस एक ही काम है, क्या तस्वीर हो, सब्र करो। और वाकई वो कहने ऐसे लग रहा था कि वो आयत उनके लिए नाजिल हुई है। तो ज़िंदगी में जहाँ आप हालात को बदल ना सके ना, इस आयत को याद कर लें, आपको इधर ही रहना है और उनको भी आपके ही साथ रहना है। बाज़ दफ़ा शादी हो जाती है, कुछ आदात पसंदीदा नहीं होती, तो फिर क्या करें, शोर मचाएं, तमाशा दिखाएं, बार बार के झगड़े बाहर लेके आएं? नहीं, एक ही काम है कि बस सब्र करो। तो ये थी सूरत फुरकान का पहला लेसन, तौहीद और रिसालत के रंग में रंगा हुआ। हम अल्लाह ताला से दुआ करते हैं कि हमें अमल वाला बना दे। आयत 16 में हमने पढ़ा कि कान अला रब्बी का वादम मसूला, कि ये तेरे रब के ज़िम्मे एक वादा है। तो सूरत आल इमरान की वो दुआ याद कीजिए जो आयत 194 में, रब्बना वातिना मा वअत्तना ला रुसुलिका वला तुखज़िना यौमल क़ियामति इन्नका ला तुखलिफुल मीआद, के हमारे रब हमें वो वादा पूरा कर हमसे जो तूने अपने रसूलों की ज़ुबान से हमसे किया, और हमें क़यामत के दिन रुसवा ना करना, तो वादे के ख़िलाफ़ नहीं करता। फिर आपने इसमें जो हदीसें सुनी उससे आपको ये लगा ना कि जहन्नुम से कसरत से पनाह मांगनी चाहिए, कभी भी महरूम ना रहे, करते रहे। दुआ मांगने वालों को अल्लाह कभी महरूम नहीं रखता। चलिए यहाँ पे फिर रुकते हैं। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अन ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
बिस्मिल्लाहिर रहमानिर रहीम। تبارك الذي نزل الفرقان على عبده ليكون للعالمين نذيرا الذي له ملك السماوات والأرض ولم يتخذ ولدا ولم يكن له شريك في الملك وخلق كل شيء فقدره تقديرا واتخذوا من دونه آلهة لا يخلقون شيئا وهم يخلقون ولا يملكون لأنفسهم ضرا ولا نفعا ولا يملكون موتا ولا حياة ولا نشورا وقال الذين كفروا إن هذا إلا إفك افتراه وأعانه عليه قوم آخرون فقد جاءوا ظلما وزورا وقالوا أساطير الأولين اكتتبها فهي تملى عليه بكرة وأصيلا قل أنزله الذي يعلم السر في السماوات والأرض إنه كان غفورا رحيما وقالوا ما لهذا الرسول يأكل الطعام ويمشي في الأسواق لولا أنزل إليه ملك فيكون معه نذيرا أو يلقى إليه كنز أو تكون له جنة يأكل منها وقال الظالمون إن تتبعون إلا رجلا مسحورا انظر كيف ضربوا لك الأمثال فضلوا فلا يستطيعون سبيلا تبارك الذي إن شاء جعل لك خيرا من ذلك جنات تجري من تحتها الأنهار ويجعل لك قصورا بل كذبوا بالساعة وأعتدنا لمن كذب بالساعة سعيرا إذا رأتهم من مكان بعيد سمعوا لها تغيظا وزفيرا وإذا ألقوا منها مكانا ضيقا مقرنين دعوا هنالك ثبورا لا تدعوا اليوم ثبورا واحدا وادعوا ثبورا كثيرا قل أذلك خير أم جنة الخلد التي وعد المتقون كانت لهم جزاء ومصيرا لهم فيها ما يشاءون خالدين كان على ربك وعدا مسئولا ويوم يحشرهم وما يعبدون من دون الله فيقول أأنتم أضللتم عبادي هؤلاء أم هم ضلوا السبيل قالوا سبحانك ما كان ينبغي لنا أن نتخذ من دونك من أولياء ولكن متعتهم وآباءهم حتى نسوا الذكر وكانوا قوما بورا فقد كذبوكم بما تقولون فما تستطيعون صرفا ولا نصرا ومن يظلم منكم نذقه عذابا كبيرا وما أرسلنا قبلك من المرسلين إلا إنهم ليأكلون الطعام ويمشون في الأسواق وجعلنا بعضكم لبعض فتنة أتصبرون وكان ربك بصيراً